خلافت اور جمہوریت کے اندر ہمارا جو نظام ہے اسلامی نظام وہ خلافت ہے، جبکہ آپ کہہ رہے ہیں کہ جمہوریت اچھی چیز ہے. خلافت کے اندر اطیع اللہ و اطیع الرسول و اولی الامر منکم کا حکم ہے، جبکہ جمہوریت کے اندر حکمران کی حیثیت بھی اولی الامر کی نہیں ہوتی، وہ عوام کے برابر ہوتے، چونکہ ہمارے ہاں عوام کی حکمرانی ہوتی. تو ہم شرعی نقطہ نگاہ سے یہ کیسے قبول کر لیں کہ اولی الامر جس کو ذل اللہ فی الارض وغیرہ بھی کہا جاتا تھا، تو وہ اس آیت کو کہاں پہ رکھیں گے جمہوریت کے اندر؟ یعنی جمہوری حکمران جو ہوتا ہے وہ اصل میں حکمران تو نہیں ہوتا، جبکہ شرعی حکم یہ ہے کہ جو آپ کو اولی الامر ہوگا اس کی مان کر چلنی پڑی. تو کیا ہم نواز شریف یا آصف علی زرداری صاحب ان کو اپنا اولی الامر مانیں، یا پھر ہم یہ کہیں کہ ہم نے شریعت کو یہاں پہ چھوڑ کر اپنی خواہش کے مطابق حکومت قائم کی؟
پہلے تو میں آپ کی خدمت پہ یہ گزارش کروں گا کہ سوال میرا یا کسی اور کا نہیں ہے، سوال یہ ہے کہ اللہ تعالیٰ کیا کہہ رہے ہیں. یعنی مسلمان کی حیثیت سے اللہ تعالیٰ نے ہم کو کیا یہ کہا ہے کہ کسی بندوق والے کے ہاتھ میں اپنا نظم حکومت دے دو؟ کیا یہ کہا ہے کسی خاندان کو یہ حیثیت حاصل ہو گئی ہے کہ وہ تم پر حکومت کرے گا؟ کیا یہ کہا ہے کہ میں آسمان سے کسی کو مقرر کر کے بھیجوں گا؟ اللہ تعالیٰ نے یہ کہا ہے امرهم شورى بینهم، مسلمانوں کا نظم اجتماعی ان کی رائے ان کے مشورے پر قائم ہوگا. یہ اصولی ہدایت اللہ تعالیٰ نے فرما دی ہے. اب آپ اس کو جمہوریت کا نام دے دیں، آپ اس کو خلافت کا نام دے دیں، میرا جو مسئلہ ہے وہ یہ ہے کہ اللہ تعالیٰ کے اس فرمان کی روشنی میں مسلمانوں کو حق دیا گیا ہے کہ وہ اپنے حکمران کا انتخاب کریں، مسلمانوں کو حق دیا گیا ہے کہ وہ اپنے اجتماعی معاملات کا فیصلہ کریں. اور جب یہ حق مسلمانوں کو دیا گیا اور بغیر کسی قید و شرط کے دیا گیا، امرهم شورى بینهم، ان کا نظم ان کے باہمی مشورے پر مبنی ہوگا، اور یہاں ظاہر ہے کہ جن کو ان کہا گیا ہے وہ عام مسلمان ہیں، اللہ کے رسول پر جو ایمان لے آئے، ان لوگوں کے نظم کے بارے میں اللہ کی ہدایت یہ ہے. رسالت مآب صلی اللہ علیہ وسلم نے اسی کے مطابق تمام فیصلے کیے، خلفائے راشدین نے اسی کی روشنی میں اپنا نظم قائم کیا. میں اس پر بڑی تفصیلی گفتگویں کر چکا ہوں، لکھ بھی چکا ہوں. یہ اللہ کا حکم ہے، اللہ کے اس حکم کی روشنی میں آپ کو اپنا نظم قائم کرنا ہے. جس طرح کہ میں نے عرض کیا کہ آپ چاہتے ہیں کہ اس کو خلافت کہہ دیں تو خلافت کہہ دیں. یہ خود مسلمانوں کے اپنے تاریخی عمل سے پیدا ہونے والا ایک لفظ ہے. یہ آپ کو معلوم ہے کہ اس کی پیدائش کب ہوئی تھی؟ اس کی پیدائش اس وقت ہوئی جب رسالت مآب صلی اللہ علیہ وسلم دنیا سے رخصت ہوئے، اور اس کے بعد سیدنا ابو بکر صدیق نے مسلمانوں کے سربراہ کی حیثیت سے ذمہ داریاں سنبھالیں. وہ ظاہر ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے جانشین تھے، یعنی سیاسی معاملات میں، تو ان کو خلیفۃ الرسول کہا گیا. عربی زبان کا ایک لفظ ہے خلیفہ، جس طرح ہم اپنی زبان کے یا انگریزی زبان کے یا ہندی زبان کے یا فارسی زبان کے الفاظ استعمال کرتے ہیں، بالکل اسی طرح یہ لفظ استعمال کیا گیا، خلیفۃ الرسول، رسول اللہ صلی اللہ علیہ وسلم کا جانشین. سیدنا عمر ان کے بعد حکمران ہوئے تو ان کو خلیفۃ و خلیفۃ الرسول کہا گیا، یعنی رسول اللہ کے جانشین کا جانشین. تو انہوں نے ایک موقع کے اوپر یہ کہا کہ بھائی یہ تو پھر خلیفۃ و خلیفۃ الرسول کی ایک پوری کی پوری لائن لگ جائے گی، تو بہتر ہے کہ ہم کوئی اور لفظ اختیار کر لیں. تو انہوں نے امیر المومنین کا لفظ اختیار کر لیا. آپ مجھے یہ بتائیں کہ اگر یہ کوئی دینی اصطلاح تھی، واجبات میں سے تھی، خلافت کے سوا کوئی لفظ استعمال نہیں کیا جا سکتا تھا، تو پہلی بدعت کا ارتکاب تو سیدنا عمر نے کر دیا. مسلمانوں کے ہاں یہ ان کے تاریخی پس منظر سے ایک لفظ پیدا ہوا ہے، بعد میں ہمارے حکمرانوں کے لیے استعمال ہونے لگ گیا. کن حکمرانوں کے لیے زیادہ استعمال ہوا ہے؟ یعنی سیدنا عمر، سیدنا ابو بکر، وہ تو بہت جلد امیر المومنین کہلانے لگ گئے تھے. یہ جن کے لیے استعمال ہوا وہ بادشاہ تھے. تو آپ جب خلافت کا لفظ بولتے ہیں، اپنے تاریخی پس منظر کے لحاظ سے کیا چاہتے ہیں؟ یعنی سلطان عبد الحمید کی اولاد کو کہیں سے تلاش کیا جائے، بہادر شاہ ظفر کی اولاد کو تلاش کیا جائے، کیا چاہتے ہیں؟ یعنی یہ معلوم ہونا چاہیے نا. امویوں اور عباسیوں کے خاندان کہیں سے ڈھونڈ کے نکالے جائیں؟ اگر ان کا کوئی اس وقت اولاد نرینہ میں بچا ہوا ہو تو اس کے سر پر تاج رکھ دیا جائے. تو اس کا آدھ راہ کرم مطلب بتائیے کیا ہے. جو بات اللہ تعالیٰ نے کہی ہے وہ میں نے آپ کی خدمت میں عرض کر دی. آپ نے جو آیت پڑھی ہے، اس آیت کا مخاطب کون ہے؟ اس آیت کا مخاطب کیا کوئی ریاست کا نظم ہے؟ اس آیت کے مخاطب ہم ہیں. رسالت مآب صلی اللہ علیہ وسلم جب اس دنیا میں موجود تھے، آپ حکومت کر رہے تھے، اللہ آسمان سے براہ راست اس حکومت کے لیے احکام دے رہا تھا، اور رسالت مآب صلی اللہ علیہ وسلم اپنا نظم چلانے کے لیے اپنے ہاں سے کچھ لوگوں کو امال بھی مقرر کر رہے تھے. ان کو سامنے رکھ کر یہ کہا گیا کہ اللہ کی اطاعت کرو جو حکم اس کی طرف دے دیا جائے، اللہ کے رسول کی اطاعت کرو इसलिए कि वो अल्लाह के सफीर की हैसियत से मौजूद हैं और जिनको उन्होंने उलमर मुकरर किया है यानी उम्माल मुकरर किया है उनकी इताअत करो। अच्छा, जाहिर है कि अल्लाह और रसूल की हुकूमत ख़त्म हो गई, यानी दुनिया में जिस तरीके से थी वो बादशाही तो मौजूद है जो पूरी कायनात पर है, लेकिन उस वक्त तो ये हुकूमत ज़मीन पर कायम हो गई थी, अल्लाह के रसूल मौजूद थे, बराए रास्त हुकूमत कर रहे थे, अल्लाह ताला बराए रास्त निगरानी कर रहे थे। वो मामला रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के दुनिया से रुखसत होते ही ख़त्म हो गया। उसके ख़त्म होने के बाद अल्लाह और रसूल की हैसियत अबदी है, उनके अहकाम हर मुसलमान के लिए वाजिब इताअत है, मेरे लिए भी आपके लिए भी। तो जिस वक्त मुसलमान किसी शख्स का इंतखाब करेंगे तो उनके लिए यही हुक्म है कि उनको चाहिए कि वो अपने परवरदिगार के हुक्म की पैरवी करें। कोई शख्स मुसलमान नहीं हो सकता जब तक कि वो अल्लाह के हुक्म के सामने सर तस्लीम न खम कर दे। कोई शख्स मुसलमान नहीं हो सकता अगर वो रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह का नुमाइंदा और सफ़ीर मानकर आपके हुक्म के सामने सर तस्लीम खम न कर दे। तो अल्लाह की इताअत, अल्लाह के रसूल की इताअत, ये तो इस्लाम का लाजमी तकाजा है। ये मुझे अपने घर में करनी है, ये मुझे अपने कारोबार में करनी है, ये मुझे बाहमी मामलात में करनी है, मैं अगर किसी जगह हुक्मरान हूँ तो वहाँ भी मुझको करनी है। तो ये बात है जो इस आयत में कही गई है, इसलिए इससे भी कोई नकीज़ वाक़ नहीं होता। जो भी हुक्मरान होंगे मेरे नज़दीक इस वक्त हुक्मरानी बजाय इसके कि वह एक इमाम में मुर्तकज़ हो, वो पार्लियामेंट में मुर्तकज़ हो गई। ये तमद्दुन की तब्दीलियों के साथ होता रहेगा। ये हो गया, ज़ाहिर है पार्लियामेंट कानून साजी करती है, जब वो कानून साजी करती है तो उसमें कौन लोग हैं जो कानून साजी करने के लिए बैठे हुए हैं? मुसलमान हैं। अगर वो मुसलमान हैं तो उनको ये आयत पढ़कर सुनाइए कि खुदा के बंदो, तुमको अल्लाह की इताअत करनी है, अल्लाह के पैगंबर की इताअत करनी है, और जिन लोगों को मुकर्रर किया जाएगा उनकी इताअत करनी है। तो ये दर हकीकत अल्लाह की तालीम है जो कुरान में दी गई है। मेरे नज़दीक इसमें जमहूरियत के लिहाज से कोई तजाद पैदा नहीं होता। जमहूरी निज़ाम में भी इख्तियार कहीं ना कहीं मौजूद होगा। जमहूरी निज़ाम में हुआ क्या है? हुआ यह है कि इंसान ने तजुर्बात से ये सीखा है कि तमाम इख्तियारात को तकसीम कर देना चाहिए। वो मुकन्ना में, इंतजामिया में, अदलिया में तकसीम हो गए। मैं इसको दौरे हाजिर की सबसे बड़ी अचीवमेंट समझता हूँ। ये बड़ी गैर मामूली चीज़ है जो हुई है। इक्तदार के मुँह ज़ोर घोड़े को लगाम देने के लिए दुनिया ने बड़ी मेहनत की है। इसका इर्तकाज़ जब शख्स वाहिद में होता है तो कुछ नहीं कहा जा सकता कि वो क्या कर डालेगा। और अगर आप चाहें तो फिर अपने यहाँ की तारीफ पढ़ लें कि शख्स वाहिद के हाथ में इक्तदार आने के नतीजे क्या निकलते थे। उस्मानियों के यहाँ क्या निकले, बनू मैया के यहाँ क्या निकले, बनू अब्बास के यहाँ क्या निकले, सफ़ियों के यहाँ क्या निकले, मुग़लों के यहाँ क्या निकले, ख्वारज़्मशाही हुक्मरानों के यहाँ क्या निकले, सलातीन के यहाँ क्या निकले। यानी ये तारीख कहीं गुम तो नहीं हुई, हमारे सामने मौजूद है। तो इसको दुनिया ने अपने तजुर्बात से सीख कर तकसीम कार में डाल दिया है। अदलिया को अलग कर दिया है, मुकर्रना को अलग कर दिया है, इंतजामिया को अलग कर दिया है, उनके बाहमी ताल्लुकात तय कर दिए हैं, हुदूद तय कर दिए हैं। आपके पास भी मैदान भी है और खेलने का मौका भी है, चाहे तो उसमें कोई अच्छी तब्दीली कर लें, उसको बेहतर कर लें। लेकिन इर्तकाज़े इक्तदार बहरहाल किसी न किसी जगह होता है। तो जमहूरियत में वो पार्लियामेंट में हो जाता है, वो या मुसलमानों के या किसी भी इलाके में लोगों के नुमाइंदे वो आखिरी अथॉरिटी रखते हैं। इस वक्त भी यही है। तकसीम कार हुक्मरान के माबैन, इंतजामिया के माबैन, मुकन्ना के दरमियान बेशक कर दी गई है, लेकिन आखिरी इख्तियार पार्लियामेंटी का होता है। तो इस वजह से ये जितने भी अहकाम दीन के होंगे पार्लियामेंट उनका मुखातब हो जाएगी। अगर अल्लाह ताला ने या अल्लाह के रसूल ने ये कहा है कि फ़लाँ फ़लाँ जुर्म में ये सज़ा देनी है तो पार्लियामेंट उसकी मुखातब है। अगर ये कहा है कि तुमको जुमे का अहतमाम करना है तो पार्लियामेंट उसकी मुखातब है। अगर ये कहा है कि तुम लोगों को जुल्म के ख़िलाफ़ जंग करनी है तो पार्लियामेंट उसकी मुखातब है। अगर ये कहा है कि तुमको ज़कात लेनी है, टैक्स नहीं लेना, तो उसकी मुखातब पार्लियामेंट है। लिहाजा उसी तरीके से हुक्म, इक्तदार, अमर मौजूद है, उसने शक्लें तब्दील कर ली हैं। बदलती हुई शक्लों को कबूल कीजिए, कभी माजी को हाल में घसीट कर नहीं लाया जा सकता।